नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल साउन महिनाको 18 गते शुक्रबार, श्रावण कृष्ण त्रयोदशी, तदनुसार अगस्त 2 तारीक सन् 2024, नेपाल सम्बत 1144। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टीआरसीका विवादित सबै विषयमा प्रमुख दलबीच सहमति जुटेको छ। यसै प्रसंगलाई आजका अधिकांश पत्र पत्रिकाले मुख्य खबर बनाएका छन्। पहिलो समाचार लिँदैछौं गोर्खापत्रबाट। टीआरसी विधेयकमा ब्रेक थ्रू शीर्षकमा गोर्खापत्रको मुख्य समाचार रहेको छ। विस्तृत शान्ति सम्झौता भएको झण्डै 18 वर्ष भइसक्दा पनि संक्रमणकालीन न्यायको विषय निष्कर्षमा पुग्न नसकिरहेका बेला कार्यदल स्तरमा भएको समझदारीलाई शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि ब्रेक थ्रूका रूपमा हेरिएको छ। संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन टीआरसी 2071 संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबीच हिजो सहमति भएको हो। गृह मन्त्रालयमा कार्यदल सदस्य एवं गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रमुख सचेतक महेश बर्तौला र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच सहमति भएको हो। टीआरसी विधेयकका चार बुदा विवादित भएपछि गत असार 13 गते तत्कालीन सरकारले 3 सदस्यीय कार्यदल गठन गरेर निरूपण गर्न कार्यादेश दिएको थियो। माओवादी केन्द्रका उपमहासचिव एवं कार्यदल सदस्य शर्माले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, सचिव फणीन्द्र गौतम, कानून, न्याय मानवाधिकार समिति सभापति विमला सुवेदी सहित सदस्य र कार्यदलका सदस्य विज्ञहरू बसेर टीआरसी विधेयकमा सहमति गरेको जानकारी दिनुभयो। वहाँले भन्नुभयो, टीआरसीका विवादित चार बुदामा सहमति कायम गर्न कार्यदल गठन गरियो। कार्यदलका 6 बैठक बसेपछि सरोकारवाला निकायसँग छलफल गरेर समझदारी भयो। अब कार्यदलको प्रतिवेदन प्रधानमन्त्री सहित शीर्ष नेतृत्वलाई बुझाउनेछौ। टीआरसी विधेयकमा ब्रेक थ्रू गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो यो। यसै प्रसंगलाई नयाँ पत्रिकाले शान्ति प्रक्रिया निष्कर्षोन्मुख शीर्षकमा मुख्य खबर प्रकाशित गरेको छ। सरकार र तत्कालीन विद्रोही नेकपा माओवादी बीच 5 मंगसिर 2063 भएको विस्तृत शान्ति सम्झौता अनुसार नेपालको शान्ति प्रक्रिया निष्कर्षोन्मुख भएको छ। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टीआरसीका विवादित सबै विषयमा प्रमुख दलबीच सहमति जुटेसँगै कानून अनुसार शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने आधार तयार भएको छ। यद्यपि चार बुधे समझदारी अनुसार टीआरसी सदनबाट पारित हुन बाँकी छ। विधेयकका विवादित विषयमा सहमति जुटाउन बनेको सहजीकरण संयन्त्रको हिजो बसेको बैठकले सरोकारवाला सबै पक्ष र विज्ञहरूको सल्लाह सुझावका आधारमा पीड़ितलाई न्याय दिने कानूनी आधार तयार गर्ने सहमति जुटाएको हो। संक्रमणकालीन न्यायको विषयमा सहमति जुटेसँगै शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने राजनीतिक आधार तयार भएको छ। कार्यदल सदस्य समेत रहनुभएका गृहमन्त्री रमेश लेखकले विधेयकका 4 विषयमा लामो छलफलपछि सहमति जुटेको बताउनुभयो। वहाँका अनुसार नियतपूर्वक वा स्वेच्छाचारी रूपमा गरिएका हत्यालाई हत्याको परिभाषाभित्र समावेश गर्ने, मेलमिलाप र क्षमादान गर्नका लागि पीड़ितको सहमति आवश्यक हुने लगायतका रहेका छन्। विवाद यहाँ थियो उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ, मानवाधिकारको गम्भीर उल्लंघनको परिभाषामा स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक गरिएको हत्या लेख्ने कि दोहोरो भिडन्त बाहेक गरिएको हत्या राख्ने, मानवाधिकारको उल्लंघनका घटनामा मेलमिलापका लागि पीड़ितको स्वतन्त्र सहमति नभएमा के गर्ने, द्वन्द्वमा संलग्न बालसेनालाई परिपूरण राहत र सहयोगमा समेट्दा कसरी शब्दको प्रयोग गर्ने, घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोक्ने भन्ने 4 विषयमा विवाद थियो। त्यसमाथि संयन्त्रले लगातार छलफल गरिरहेको थियो। कुरा यसरी मिल्यो अर्को उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ, कार्यदल सदस्यहरूका अनुसार विधेयकका 4 विषयमा लामो छलफलपछि सहमति जुटेको छ। नियतपूर्वक वा स्वेच्छाचारी रूपमा गरिएका हत्यालाई हत्याको परिभाषाभित्र समावेश गर्ने, मेलमिलाप र क्षमादान गर्नका लागि पीड़ितको सहमति आवश्यक हुने, द्वन्द्वका क्रममा ज्यान गुमाएका वा घाइते भएका सुरक्षाकर्मीका परिवार र बहिर्गमित लड़ाकुलाई राहत क्षतिपूर्ति र परिपूरण प्रदान गर्ने सहमति भएको छ। साथै द्वन्द्वकालीन घटनामा पीड़ितको सहमति नभए महान्यायाधिवक्ता समक्ष सिफारिश गर्ने र वर्तमान फौजदारी कानून अनुरूपको दण्डमा सजाय नभई संक्रमणकालीन न्यायको सिद्धान्त अनुसार गर्ने समझदारी भएको छ। यसरी जुट्यो सहमति टीआरसीमा कार्यदलका सदस्य जनार्दन शर्माको भनाईलाई नयाँ पत्रिकाले समावेश गरेको छ। कांग्रेस सहमतिकै पक्षमा थियो, एमालेबाट पनि शान्ति प्रक्रिया टुंग्याउने कुरा भइसकेपछि वातावरण सहज बन्यो र यसलाई टुंग्याउनै पर्छ भन्ने प्रतिबद्धता साथ हामी अघि बढ़्यौं। हामी एउटा मात्र विकल्पमा अड्केनौं, एकपछि अर्को विकल्प खोज्दै सहमतिको बिन्दुमा अघि बढ़्यौं। विगतबाट शिक्षा लिँदै अघि बढ़दा विवादित विषय टुंग्याउने वातावरण बन्यो। कार्यदलका सदस्य जनार्दन शर्माको भनाई थियो यो। के छ विधेयकको अवस्था, के हुन्छ अबको प्रक्रिया, अर्को उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ। यहाँ कानून समितिका सभापति विमला सुवेदीको भनाईलाई उल्लेख गरिएको छ। 15 महिनादेखि कानून न्याय तथा मानवाधिकार समितिमा रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकमा दलहरूबीच सहमति भएसँगै प्रक्रियामा अगाडि बढ़ने भएको छ। विधेयक 25 फागुन 2079 प्रतिनिधि सभामा दर्ता भएको थियो। कानून समिति सभापति विमला सुवेदीले कार्यदलले जुटाएको सहमति उच्च नेतृत्व तहमा छलफल भएर टुंगिएपछि समितिले पारित गरेर सदनमा प्रस्तुत गर्ने बताउनुभयो। संसद सचिवालयका अनुसार समितिले संशोधन सहितको प्रतिवेदन सभामा पेश गरेपछि प्रतिनिधि सभामा छलफल हुनेछ। समितिले गरेको संशोधनमा दफावार छलफल भई प्रतिनिधि सभाबाट विधेयक पारित हुनेछ। के छ विधेयकको अवस्था, के हुन्छ अबको प्रक्रिया, कानून समिति सभापतिको भनाईलाई नयाँ पत्रिकाले उल्लेख गरेको छ। शान्ति प्रक्रिया निष्कर्षोन्मुख शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार रहेको छ भने यसै प्रसंगलाई संक्रमणकालीन न्यायमा ब्रेक थ्रू शीर्षकमा अन्नपूर्णले पनि मुख्य समाचार प्रकाशित गरेको छ। एमाले सचिवालय बैठक, उपाध्यक्षमा बराल, सात प्रदेशमा नयाँ इन्चार्ज शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको उपाध्यक्षमा गुरूप्रसाद बराल मनोनित हुनुभएको छ। हिजो बसेको एमालेको सचिवालय बैठकले स्थायी कमिटि सदस्य बराललाई उपाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। नेकपा एमालेका उपाध्यक्ष सुवास नेङवाङको 2080 साल भदौ 26 गते निधन भएपछि सो पद रिक्त रहेको थियो। पार्टी उपाध्यक्षमा मनोनित बराल यसअघि स्थायी कमिटि सदस्य तथा बागमती प्रदेश इन्चार्जको जिम्मेवारीमा रहनु भएको थियो। बैठकले मुकुन्द नेउपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटि सदस्यमा मनोनित गरेको छ। नेउपाने नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट एमालेमा प्रवेश गर्नुभएको थियो। सातै प्रदेशमा एमाले नयाँ इन्चार्ज तोकेको छ। एमाले सचिवालय बैठक, उपाध्यक्षमा बराल, सात प्रदेशमा नयाँ इन्चार्ज, गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। भैरवालाई सातामा 4 दिन बैंककसँग जोड्दै थाई एयर एसिया शीर्षकमा कान्तिपुरले मुख्य समाचार प्रकाशित गरेको छ। थाई एयर एसियाले बैंकक भैरवा सातामा 4 दिन उडान गर्ने भएको छ। नागरिक उड्डयन प्राधिकरणले बैंकक मुख्यालय भएको यो एयरलाइन्सलाई भैरवाको उडानको अनुमति हिजो दिएको हो। थाई एयर एसियाले नेपालका लागि दैनिक उडान अनुमति मागेको थियो। प्राधिकरणका एक उप महानिर्देशकले भन्नुभयो, सातामा 4 दिन भैरवा र 3 दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिइएको छ। उहाँका अनुसार प्राधिकरण अन्तर्गत एभिएसन सेफ्टी एण्ड सेक्युरिटी रेगुलेशन निर्देशनालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासन हुँदै प्राधिकरणमा पुगेको प्रस्तावलाई महानिर्देशक प्रदीप अधिकारीले सदर गर्नुभएको हो। थाई एयर एसियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो 2-3 बजेको उडान समय तालिका उपलब्ध गराउने भनिएको छ। भैरवाको समयबारे थाई एयर एसियाले नै माग गरे अनुसार समय दिइने प्राधिकरणले जनाएको छ। भैरवालाई सातामा 4 दिन बैंककसँग जोड्दै थाई एयर एसिया कान्तिपुरको मुख्य समाचारको शीर्षक हो। आँखै अगाडि घिसार्दै लग्यो बाघले शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका 2 कमल शाही टोलकी 26 वर्षीय हिराकुमारी शाहको ज्यान लिने बाघ खोज्न हात्ती परिचालन गरिएको छ। हिजो बिहान 10:30 बजेतिर बाघको आक्रमणबाट शाहको मृत्यु भएको थियो। बाघ खोजीका लागि शुक्लाफाटा राष्ट्रिय निकुञ्जका 4 हात्ती परिचालन गरिएका हुन्। आफ्नै धानबारी गोड्न गएकी हिरालाई नजिकै उखुबारीमा लुकेर बसेको बाघले आक्रमण गरेको थियो। ठूलो क्षेत्र रहेको उखुबारीभित्रै बाघ रहेको निष्कर्षसहित हात्ती परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी मनोज कुमार अयरले बताउनुभयो। बाघ नियन्त्रण गर्न चिकित्सकको टोलीले हार्टगन हानेर बेहोश बनाउँछ। उहाँले भन्नुभयो, बेहोश भएको बाघलाई नियन्त्रणमा लिन्छौं। निकुञ्जमा वन्यजन्तु नियन्त्रण उद्धारका लागि जनशक्ति र स्रोत डाट गन भए पनि औषधि नहुँदा बर्दियाबाट मगाएको उहाँले बताउनुभयो। ठूला वन्यजन्तु बेहोश पार्न जताततै औषधि पाइँदैन। उहाँले भन्नुभयो, हामीसँग पनि नभएकाले बर्दिया राष्ट्रिय निकुञ्जबाट मगाएका हौं। आँखै अगाडि घिसार्दै लग्यो बाघले नयाँ पत्रिकाको अग्र पृष्ठको समाचारको शीर्षक हो। यो शुक्ला फाटामा पाटेबाघ व्यवस्थापनमा चुनौती शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा समाचार प्रकाशित गरेको छ। शुक्ला फाटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेसँगै व्यवस्थापनमा चुनौती थपिएको छ। क्षेत्रफलमा सानो भए पनि यो निकुञ्जमा बाघको संख्या 36 पुगेसँगै व्यवस्थापनमा चुनौती थपिएको हो। सन् 2018 16 बाघ रहेका थिए। त्यसको 4 वर्षपछि सन् 2022 गणना गर्दा यो निकुञ्जमा पाटे बाघ बढ़ेर 36 पुगेका छन्। निकुञ्जको घाँसे मैदान र चौधर नदीको किनारमा बाघको घनत्व बढ़ी देखिएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ। बाघको घनत्व बढ़ी रहेका क्षेत्र निकुञ्जको बीच क्षेत्रमा पर्दछन्। निकुञ्जका सूचना अधिकारी मनोज एरले भन्नुभयो, संख्या बढ़े पनि मानव र बाघ बीचको द्वन्दका घटना अरू ठाउँको जस्तो भयावह छैन। बाघको घनत्व निकुञ्जको बीच क्षेत्रमा पर्ने गरेका कारण मान्छेलाई हानि नोक्सानी नभएको एयरको भनाई छ। निकुञ्जभित्रै बाघको आहारा प्रजाति बढ़िरहेका कारण बाघ निकुञ्जबाट बाहिर निस्कने सम्भावना कम रहेको उहाँको भनाई छ। सन् 2022 गरिएको राष्ट्रिय बाघ गणनाको तथ्याङ्क अनुसार शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको आहारा प्रजातिको घनत्व प्रति वर्ग किलोमिटरमा 146.2 रहेको छ, जुन नेपालमा पाटे बाघ पाइने तराईका निकुञ्ज मध्ये सबैभन्दा बढ़ी हो। पाटे बाघको आहारा चित्तल हुन्। बाघको आक्रमणबाट युवतीको मृत्यु उपशीर्षकमा गोर्खापत्र लेख्छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट हिजो एक युवतीको ज्यान गएको छ। दोधारा चाँदनी नगरपालिका 2 23 वर्षीय हिरा शाहको बाघले ज्यान लिएको हो। खेतमा काम गरिरहेका बेला उखुबारीबाट निस्केको बाघले झम्टेर उहाँको ज्यान लिएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ। शुक्लाफाटामा पाटे बाघ व्यवस्थापनमा चुनौती शीर्षकमा गोर्खापत्रको भित्री पृष्ठमा समाचार छ। गोर्खापत्रकै भित्री पृष्ठमा मृत भेटियो चितुवा शीर्षकमा समाचार रहेको छ। एकपछि अर्को गरी चितुवा मृत अवस्थामा भेटिन थालेका छन्। गत जेठ 3 नवदुर्गा डडेलधुराको नवदुर्गा गाउँपालिकाको एक जंगलमा पोथी चितुवा मृत अवस्थामा भेटिएको थियो। साउन 1 गन्याबधुराको जंगलमा भाले चितुवा मृत अवस्थामा भेटिएको छ भने हिजो अजयमेरु गाउँपालिकाको जंगलमा एक चितुवा मृत फेला परेको छ। अजयमेरु गाउँपालिका 3 भद्रपुरको जंगलमा एक चितुवा मृत फेला परेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख सुरेश चन्द्र डीसीले जानकारी दिनुभयो। मृत भेटियो चितुवा गोर्खापत्रको भित्री पृष्ठको समाचारको शीर्षक हो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। नर्सिङ पढ्न 12 कक्षा उत्तीर्ण हुनै पर्ने शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। नर्सिङ पढ्न 12 कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागि छ। चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ। एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापन सम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्याएको छ। आयोगका सदस्य सचिव कृष्ण प्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पुर्याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको छ। नर्सिङ पढ्न 12 कक्षा उत्तीर्ण हुनै पर्ने गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। सीधा कुरा विरूद्ध अदालतको अपहेलनाको फैसला भदौ 6 गते शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर छापेको छ। सर्वोच्च अदालतको बृहत्पूर्ण इजलासले अदालतको अपहेलना मुद्दामा सीधा कुरा नामक अनलाइन र युट्यूब च्यानलका प्रकाशक कार्यकारी सम्पादक विरूद्धको मुद्दा भदौ 6 गते फैसलाको मिति तोकेको छ। अदालतको बृहत्पूर्ण इजलासले हिजो उक्त मुद्दामा सुनवाई गरी फैसलाको मिति निर्धारण गरेको हो। सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार मुद्दाको बहसमा सहभागी कानून व्यवसायीहरूलाई 15 दिनभित्र बहस नोट पेश गर्ने समय दिइएको छ। त्यसपछि भदौ 6 गते निशुको मिति तोकिएको घिमिरेले जानकारी दिनुभयो। सीधा कुरा विरूद्ध अदालतको अपहेलनाको फैसला भदौ 6 गते शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर छापेको छ। उपत्यकामा खोला किनार 40 मिटर भित्र संरचना निषेध शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। काठमाडौँ उपत्यका मुख्य नदी किनारको दायाँ बायाँ 40 मिटर क्षेत्रभित्र संरचना बनाउन नपाइने भएको छ। मन्त्री परिषदले बागमती, विष्णुमती र मनोहरा किनारको 20 मिटर क्षेत्रभित्र संरचना बनाउन नपाइने निर्णय 2065 मंगिर एकमा गरेकामा सर्वोच्च अदालतले गत पुष 3 थप 20 मिटर छाड्नुपर्ने परमादेश जारी गरेको थियो। सर्वोच्चको परमादेशलाई काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा लाने भएको छ। काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले मन्त्री परिषद निर्णय र सर्वोच्चको परमादेश स्मरण गराउँदै निर्माण निषेधित क्षेत्रभित्र मापदण्ड विपरीत कार्य नगर्न आग्रह गर्नुभएको हो। उहाँले निषेधित क्षेत्रको 40 मिटरभित्र सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माणका लागि अनुमति नमिल्ने जनाउनु भएको छ। उपत्यकामा खोला किनार 40 मिटरभित्र संरचना निषेध शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। त्रिशुलीमा अझै एक साता बस खोजिने शीर्षकमा नागरिकको अग्रपृष्ठमा समाचार रहेको छ। मुगलिन नारायण घाट खण्ड अन्तर्गत सिमलतालबाट त्रिशुली नदीमा खसेर हराइरहेका दुईवटा बस र यात्रु खोज्न सरकारले अझै एक साता प्रयास गर्ने भएको छ। असार 27 गते राति सिमलतालमा गएको पहिरोले बगाएर दुईवटा बस त्रिशुलीमा खसेका थिए। सरकारले नदीमा खसेका बस र यात्रु खोज्न असार 28 गतेदेखि निरन्तर प्रयास गरे पनि अहिलेसम्म सफलता मिलेको छैन। त्रिशुलीमा अझै एक साता बस खोजिने नागरिकको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। सातामै झण्डै खर्बको शेयर किनबेच शीर्षकमा कारोबारले मुख्य खबर प्रकाशित गरेको छ। यो साता झण्डै 1 खर्ब रूपियाँ बराबरको शेयर किनबेच भएको छ। नयाँ सरकार गठन र नयाँ मौद्रिक नीति आएसँगै उकालो लागेको शेयर बजार दैनिक जसो बढ़िरहेको छ। यो साता नेप्से परिसूचक घटेका दिनमा पनि कारोबार रकम उच्च नै आएको छ। यो साता कारोबार रकममा नयाँ कीर्तिमान समेत कायम भएको छ। साता भरमा 95,73,83,00,00 रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ। सातामै झण्डै 1 खर्बको शेयर किनबेच कारोबारको मुख्य समाचारको शीर्षक हो यो। हरेक पटक विदेश जाँदा $2,500 सटही सुविधा पाइने शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। अब विदेश भ्रमणमा जाने नेपालीले हरेक पटक बढ़ीमा 2,500 अमेरिकी डलरका दरले विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन्। गत शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको यस वर्षको मौद्रिक नीतिमा घोषणा भएका व्यवस्था कार्यान्वयनमा आएसँगै नागरिकले यो सुविधा पाउने भएका हुन्। हरेक पटक विदेश जाँदा $2,500 सटही सुविधा पाइने कान्तिपुरको अर्थपृष्ठको समाचारको शीर्षक हो यो। सात महिनामा भित्रिए 6.5 लाख पर्यटक शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा समाचार छापेको छ। चालू वर्ष 2024 को पहिलो साता सात महिना जनवरी जुलाईसम्म 6,47,615 पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ। अघिल्लो वर्ष 2023 को सात महिनामा 5,34,207 र सन् 2022 को सात महिनामा 2,85,363 पर्यटक भित्रिएका थिए। अर्थात कोविड महामारी कम हुँदै गएपछि विदेशी पर्यटक आगमन संख्या पनि बढ़दै गइरहेको छ। सात महिनामा भित्रिए 6.5 लाख पर्यटक नयाँ पत्रिकाको अर्थपृष्ठको समाचार हो यो। सबैभन्दा धेरै दुर्घटना दुई पाङ्देको शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। काठमाण्डु उपत्यकामा सबैभन्दा धेरै सवारी दुर्घटना दुई पाङ्देको हुने गरेको छ। 3 वर्षको सड़क दुर्घटना तथ्याङ्कका आधारमा सबैभन्दा बढ़ी दुई पाङ्दे अर्थात मोटरसाइकल र स्कूटरको दुर्घटना भएको पाइएको छ। ट्राफिक प्रहरीको कार्यवाहीमा पनि सबैभन्दा धेरै मोटरसाइकल र स्कूटर नै परेका छन्। मोटरसाइकल पछि कार, भ्यान र जीप बढ़ी दुर्घटनामा पर्ने गरेका छन्। सबैभन्दा धेरै दुर्घटना दुई पाङ्ग्रेको गोर्खापत्रको अग्रपृष्ठको समाचार हो। कार्यक्रम अखबारमा अब सम्पादकीय विमानस्थलको सुरक्षा शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै जहाज दुर्घटना हुँदा समेत उद्धार कार्यमा शीघ्र पहुँच पुग्न नसकेको विगतका घटनाले देखाउँछ। नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्क अनुसार गत साउन 9 गते भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनासहित हालसम्म त्रिभुवन विमानस्थल परिसरमा 5 वटा हवाई दुर्घटना भइसकेका छन्। यी दुर्घटनामा परेर 72 जनाको मृत्यु भएको छ भने 278 जना गम्भीर घाइते भएका छन्। विमानस्थलको सुरक्षा गोर्खापत्रको सम्पादकीयको शीर्षक हो यो। मन्त्री कारखाना भइरहेका प्रदेश शीर्षकमा अन्नपूर्णको सम्पादकीय रहेको छ। कान्तिपुरले साना दलमाथि शक्ति अभ्यास राजनीतिक गर्मी बढ़ाउने प्रयास शीर्षकमा सम्पादकीय प्रकाशित गरेको छ। राष्ट्रदूतकी दलदूत शीर्षकमा नागरिकको सम्पादकीय रहेको छ भने कोदो दिवसको औचित्य शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।